بسم اللہ الرحمن الرحیم. السلام علیکم ناظرین. انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے. ہمارا ای میل ایڈریس ہے انداز انڈر اسکور جہان ایٹ دا ریٹ آف سہار ٹی وی ڈاٹ آئی آر, اور ہماری ویب سائٹ کا پتہ ہے اردو ڈاٹ سہار ٹی وی ڈاٹ آئی آر. اور انداز جہاں میں آج ہماری گفتگو کا موضوع ہے پاکستان کے نئے وزیر اعظم اور درپیش مسائل. تو لیجیے ملاحظہ فرمائیے انداز جہاں. ناظرین, پاکستان میں وزیر اعظم بدل گیا لیکن حالات جیوں کے تیوں نظر آتے ہیں, کیونکہ نہ حکومت کے موقف میں کسی تبدیلی کے آثار نظر آ رہے ہیں اور نہ ہی حزب اختلاف اور عدلیہ کے تیور بدلتے نظر آتے ہیں. حزب اختلاف کے رہنما بزد ہیں کہ نئے وزیر اعظم سپریم کورٹ کے احکام کا احترام کریں اور صدر آصف علی زرداری کے خلاف مقدمہ شروع کرنے کے لیے سوئس حکومت کو خط لکھیں. اسی کے ساتھ عدالت نے بھی اٹارنی جنرل کو حکم دیا ہے کہ نئے وزیر اعظم راجہ پرویز اشرف سے پوچھ کر بتائیں کہ وہ سوئس حکومت کو خط لکھنے کے لیے تیار ہیں یا نہیں. عدالت نے اسی کے ساتھ دھمکی آمیز لہجہ اختیار کرتے ہوئے کہا ہے کہ سابق وزیر اعظم خط نہ لکھنے کی وجہ سے مجرم قرار پائے, سزا یافتہ ہوئے اور عہدے سے ہٹا دیے گئے. امید ہے کہ نئے وزیر اعظم راجہ پرویز اشرف سابق وزیر اعظم یوسف رضا گیلانی کے انجام سے عبرت حاصل کریں گے. دوسری جانب وزیر اعظم راجہ پرویز اشرف نے اگرچہ یہ اعلان کیا ہے کہ وہ تصادم اور ٹکراؤ کی پالیسی پر یقین نہیں رکھتے اور عدلیہ کا احترام کرتے ہیں, لیکن اسی کے ساتھ انہوں نے بھی وہی بات دہرائی ہے جو خط نہ لکھنے کے حق میں دلیل دیتے ہوئے سابق وزیر اعظم یوسف رضا گیلانی کہا کرتے تھے. راجہ پرویز اشرف نے چند روز قبل صحافیوں سے گفتگو میں کہا ہے کہ صدر کو بحیثیت صدر عدالتی استثناء حاصل ہے, بنابری جب تک وہ صدر ہیں اس وقت تک ان پر کوئی مقدمہ نہیں چل سکتا. یہ ایسی حالت میں ہے کہ اگرچہ پاکستان کے حزب اختلاف کے ساتھ ہی صحافیوں اور کالم نویسوں کی اکثریت نے عدلیہ کے موقف کی حمایت کی ہے اور اب بھی کر رہے ہیں, لیکن اسی کے ساتھ بعض تجزیہ نگاروں نے دبے لفظوں میں ڈرتے ڈرتے عدلیہ پر براہ راست تنقید کرنے سے بچتے ہوئے بالواسطہ طور پر یہ کہا ہے کہ عدلیہ نے اپنی حدود سے تجاوز کیا ہے. اس کے ساتھ ہی ایک بات اور قابل توجہ ہے کہ اس وقت پاکستان ان گنت بنیادی مسائل سے دوچار ہے. بجلی کا بحران, مہنگائی کا مسئلہ, امریکہ سے کشیدگی, افغان سرحد پر تناؤ اور دیگر بے شمار مسائل ہیں جن کا براہ راست عوام سے تعلق ہے اور جن سے وہ یعنی عوام متاثر ہو رہے ہیں. اسی کے ساتھ ایک خیال یہ بھی ہے کہ بعض قوتیں ایسی ہیں جو حکومت کو جزوی غیر اہم اور ایسے مسائل میں الجھا کے جو شاید پاکستانی عوام کے لیے روزی روٹی, بجلی, صحت, روزگار اور سلامتی سے زیادہ اہم نہیں ہیں, عوامی مسائل پر توجہ میں مانے ہیں. تو آئیے چلتے ہیں اسلام آباد اسٹوڈیو, جہاں حکمراں جماعت کے ایک مرکزی رہنما سید علی ابرار رضوی صاحب موجود ہیں. ان سے گفتگو کا آغاز کرتے ہیں. رضوی صاحب السلام علیکم.
وعلیکم السلام, بہت شکریہ.
رضوی صاحب, جناب پاکستان کے نئے وزیر اعظم کو درپیش اہم ترین مسئلہ کیا ہے؟
پاکستان کے وزیر اعظم کو اس وقت پرائیورٹی کے طور پہ, ترجیحی طور پر سب سے اہم مسئلہ جو ہے وہ ہے انرجی کا مسئلہ, بجلی کا مسئلہ, اور یہ ہمیں ورثے میں ملا. 12 سال تک پچھلی حکومتوں نے اس سلسلے میں قطعی طور پر صفر رہی اور ایک یونٹ کا کام بھی نہیں کیا, جبکہ محترمہ بینظیر بھٹو کے جاری کردہ منصوبوں پر اکثر میں کو ڈرا دھمکا کر بھیج دیا گیا واپس، کئیوں کو سزائیں دی گئیں، کئیوں کو جرمانے کیے گئے، لیکن اس کے باوجود آئی پی پیز کے جو موجودہ یونٹ چل رہے ہیں، یہ بجلی جو اس ملک میں بحال ہے وہ صرف اور صرف محترمہ بینظیر بھٹو کی اپنی پالیسیوں کی وجہ سے ہے۔ اس کے برعکس دوسری بات یہ ہے کہ اربوں ڈالر کا تیل پر قرض چھوڑ کر گئی پچھلی گورنمنٹ، اور اس سے پچھلی گورنمنٹ نے تو کمال ہی کیا تھا کہ اس طرف توجہ ہی نہیں دی تھی۔ ہم نے آ کر، پاکستان پیپلز پارٹی نے آ کر اس پر بھرپور توجہ دی ہے، کئی چھوٹے چھوٹے اسٹیشن بنائے ہیں، کئی جگہ پاور انرجی کو اضافہ کیا ہے، ابھی بھی کوئی 2000 میگا واٹ کا اضافہ کیا ہے، لیکن صورت حال یہ ہے برادر عزیز کہ 12 سال میں طلب جتنی بڑی ہے اتنی پروڈکشن نہیں بڑی تھی۔ اب وہ 12 سال کے گیپ کو اتنے شارٹ ٹائم میں مکمل نہیں کیا جا سکتا، اور بڑی سیدھی سی بات یہ ہے کہ 12 سال کا گیپ 4 سال میں مکمل نہیں ہوتا۔ بجلی کوئی ایسی چیز نہیں کہ ڈبوں میں بند کر کے لے آئی جائے اور یا کسی پائپ لائن میں ڈال کے لے آئیں، اس کے لیے پراپر ایک لائن ہے، ایران سے بات ہو رہی ہے آپ کے ملک سے، دوسرے ذرائع سے بجلی کے پورا کرنے کی کوشش کی جا رہی ہے۔ اس وقت موسم بھی پاکستان کا بہت گرم ہے، پورے ملک کا موسم گرم ہے، کوئی علاقائی طور پہ نہیں ہے کہ پنجاب میں گرمی ہوگی سندھ میں نہیں ہوگی، بلوچستان سے لے کر خیبر پختونخوا تک شدید گرمی ہے، پانی کا فلو ابھی تک نہیں آیا ہے، ڈیمز میں پانی کی کمی ہے، جہاں ہائیڈل بنتی ہے ہماری ڈیمز میں پانی کی کمی شارٹیج ہے، گرمی کی وجہ سے زمین کا لیول بھی ڈاؤن ہوا ہے، زمین میں پانی کا لیول بھی ڈاؤن ہوا ہے، لیکن اس کے باوجود پاکستان کی گورنمنٹ، عوامی گورنمنٹ راجہ پرویز اشرف کی قیادت میں ایک چھوٹے سے پیریڈ میں، جو 10 دن بھی نہیں بنتے، 15 دن بھی نہیں بنتے، اس میں 6 بار اس معاملے کو اٹھا کر اس پر اقدامات کر چکی ہے۔ بجلی جو پیداواری یونٹس ہیں یا پیداواری کمپنیاں ہیں، ان سے ان کو بھی کہتے ہیں واجبات کی ادائیگی کا سلسلہ جاری ہے، اور اس سب سے بڑا مسئلہ جو ہے اس وقت، اور مجھے امید ہے کہ اگست تک اس میں بہت ساری بہتری آ جائے گی، اس لیے کہ راول منگلہ ڈیم اور تیربیلا ڈیم کے علاوہ بارسک دیگر جو دوسرے ہیں اس سب میں پانی پہنچے گا، اور پانی پہنچنے کے علاوہ غازی بروتھا ڈیم میں بھی جھیل میں بھی پہنچے گا، اس سے پروڈکشن میں بہتری آئے گی، اور انشاءاللہ کیونکہ پیپلز پارٹی اور اس کے اتحادی جتنے بھی ہیں ان کی سب سے اہم پرائیورٹی ترجیح یہ ہے کہ انرجی کے مسئلے کو جلد از جلد سالو کیا جائے۔
جی بہت بہت شکریہ، اور ناظرین چلتے ہیں لندن اسٹوڈیو جہاں بر صغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر عنایت اللہ اندرابی صاحب موجود ہیں۔ اندرابی صاحب السلام علیکم۔
وعلیکم السلام۔
اندرابی صاحب برکاتہ، پاکستانی میڈیا اور پاکستانی اخبارات پر اگر ایک نظر ڈالی جائے تو ایسا لگتا ہے کہ پاکستان کا اہم ترین مسئلہ این آر او سے متعلق حکومت کا رویہ ہے، اور آصف علی زرداری کے خلاف سوئس حکومت کو اگر خط لکھ دیا جائے تو سارے مسائل شاید حل ہو جائے، لیکن میرا سوال یہ ہے کہ پاکستانی عوام کے حقیقی مسائل جن کا تعلق ان کی زندگی سے ہے اور جن کو پاکستانی عوام اہمیت دیتے ہیں، وہ کیا ہیں؟
بسم اللہ الرحمن الرحیم۔ دیکھیے، پاکستانی عوام کے مسائل اور ترجیحات وہی ہیں جو کسی بھی جگہ کے عوام کے ہو سکتے ہیں، جو توقعات کسی بھی جگہ کے عوام اپنی اسٹیٹ کے ساتھ، اپنی مملکت کے ساتھ اور اپنی حکمرانوں کے ساتھ قائم کر سکتے ہیں، بس وہی توقعات پاکستانی عوام کی بھی ہیں۔ پاکستان میں جو مسائل اور مشکلات جو ہیں ان میں اکنامک مسئلہ تو بہت بہت بڑا ہے، اور وہاں جو انرجی کا مسئلہ ہے اور مہنگائی وغیرہ جس کا اکثر ذکر ہوتا رہتا ہے، لیکن وہاں دیگر سماجی اور معاشرتی مسائل بھی پیدا ہوئے ہیں۔ یعنی ایک معاشرہ जितना जितना बाहम उसके अंदर कोहिजन हो, जितना वो बाहम एक दूसरे के साथ जुड़ा हुआ हो माशरे के मुख्तलिफ तबकात, उतना माशरे में एक अंदरूनी कुव्वत रहती है और वो किसी भी खारजी कुव्वत का फिर मुकाबला करते हैं। उनके अंदर एक आवाज, एक ही मौकफ रहता है और उससे उनकी कुव्वत में इजाफा होता है। अभी पाकिस्तान के मसाइल में ये एक सरफहरिस्त, एक टॉप का मसला है कि वहाँ माशरे में दराड़ें पड़ गई हैं, वहाँ बिल्कुल डेलिबरेटली इस चीज़ की कोशिश की गई है कि अवाम के अंदर जो फॉल्ट लाइंस हैं, अवाम के अंदर जो तकसीम करने की लाइंस हैं, और उन लाइनों में कोई मसला नहीं है, वो तो हर माशरे में होती है, लेकिन इस बात की कोशिश की जा रही है कि उन इख्तलाफात को और उन फॉल्ट लाइंस को और उन खतूत को जो अवाम को तकसीम करते हैं, उनको उनको तकसीम को एक तफरके में कन्वर्ट किया जाए, एक कॉन्फ्लिक्ट में पैदा किया जाए। लेकिन इख्तलाफ एक चीज है और तफरका दूसरी चीज है। इख्तलाफ तो होता है, लेकिन जरूरी नहीं वो तफरका और लड़ाई और वायलेंस की शक्ल में जाहिर हो। लेकिन वहां इस बात की कोशिशें की जा रही हैं कि इख्तलाफ जो है वो तफरका और वायलेंस की शक्ल इख्तियार करे। तो इसकी रोजाना आप देखते हैं कि वहां इंसानी जानों का जिया हो रहा है, इंसान कत्ल हो रहे हैं, क्या क्या हो रहा है। तो ये एक बहुत बड़ा मसला है पाकिस्तान का। इकोनॉमिक मसला कोई कम नहीं है, लेकिन मैंने उसका जिक्र इसलिए नहीं किया कि उसका जिक्र बहुत ज्यादा किया जाता है, इससे कि वहां है महंगाई है, तवानाई का मसला है, बिजली नहीं है, लोड शेडिंग है, ये चीजें तो बलों की जुबान होते हैं हर किसी के। लेकिन ये माशरती मसाइल जो पैदा हुए हैं पिछले खसूसन 30-35 सालों से, इनकी तरफ तवज्जा बहुत जरूरी है। और अभी जो अमेरिका ने धमकी दी पाकिस्तान को, अभी कुछ 2-3 हफ्ते पहले मैंने उस रोज आपके इस चैनल पे भी बताया कि अमेरिका पाकिस्तान को कुछ कुछ नहीं कर पाएगा, यानी ऐसा नहीं है कि वो पाकिस्तान के अंदर आएगा या पाकिस्तान पर हमला करेगा। पाकिस्तान तो यानी उस एतबार से तो काफी मजबूत है कि इस पर हमला किया जाए, लेकिन अमेरिका और पाकिस्तान के दुश्मनों का जो 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 जिस पर उनकी उम्मीदें हैं, वो पाकिस्तान की अंदरूनी सूरत हाल है। वो पाकिस्तान को अंदर से खोखला कर रहे हैं, वो बाहर से उसको कुछ नहीं करेंगे, अंदर से खोखला करेंगे। तो ये पाकिस्तान का मसला है और इसके साथ सारा इकोनॉमिक और हर तरह की डेवलपमेंट इसके साथ जुड़ी हुई है। तो मेरी ये गुजारिश है कि पाकिस्तान के अवाम के तवक्कात जो है वो बस यही है कि उन्हें अमन नसीब हो और प्रॉस्पेरिटी हो, खुशहाली हो, और वो तभी हो सकती है जब एक क्लीन गवर्नमेंट हो, एक ऐसी गवर्नमेंट हो जो करप्ट ना हो, और एक ऐसी गवर्नमेंट हो जो पाकिस्तान के माशरती मसाइल की तरफ तवज्जो दे और किसी किसी मफादी खसूसी रखने वाले ग्रुप के हाथों खिलौना ना बने। तो ये वहाँ वहाँ के अवाम जो है ये एक्सपेक्ट करते हैं, इसकी उम्मीद है वहाँ के अवाम को कि एक इंसाफ अदल फराहम करने वाली एक हुकूमत हो। तो ये मेरी गुजारिश है
जी। बहुत बहुत शुक्रिया रिजवी साहब। जनाब आपने फरमाया कि पाकिस्तान में जो बिजली का बहरान है, तवानाई का जो बहरान है, ये पिछली हुकूमतों से विरसे में मिला है, लेकिन पाकिस्तान में मुसलसल फिरकावारियत, इंतहा पसंदी, मजहबी मुनाफरत, पाकिस्तानी मुआशरे को तकसीम करने की जो साजिशें हैं, ये रोज बरोज शदीद तर होती गई हैं आपकी हुकूमत में, इसका जिम्मेदार कौन है?
बजाय इरशाद फरमाया आपने
जी,
हम एक बात जानते हैं कि पाकिस्तान पीपल्स पार्टी ने हमेशा वफाक की सियासत की है, कभी सूबाई तासुब की या मजहबी मुनाफरत या नस्ली इम्तियाज की सियासत नहीं की। हमने बरादरीज़म को और कहते हैं फिरकावारियत को ख़त्म करने के लिए 1967 से लेकर आज तक जितना काम किया है शायद ही किसी ने किया होगा, क्योंकि पाकिस्तान में मैं ये समझता हूँ, बड़ी जिम्मेदारी के साथ ये बात कहता हूँ कि पाकिस्तान पीपल्स पार्टी वाहिद जमात है और इसकी हुकूमत वाहिद हुकूमत होती है जो किसी भी مسلک کے ساتھ نہیں لبرل چلتی ہے, اور بہت سارے مسلک ایسے ہیں جو پاکستان پیپلز پارٹی کو صرف اس لیے پسند کرتے ہیں کہ پاکستان پیپلز پارٹی لبرل ہوتی ہے, وہ کسی جماعت کے حوالے سے نہیں, کسی مسلک کے حوالے سے نہیں, کسی فرقے کے حوالے سے نہیں چلتی. پاکستان پیپلز پارٹی میں بے شمار مسلک ہیں, بے شمار لوگ ہیں, ملٹی کلر پارٹی ہے. پاکستان پیپلز پارٹی کا بنیادی جو اصول ہے, اس کا پہلا نعرہ ہے کہ اسلام ہمارا دین ہے. بات بڑی واضح سی ہو جاتی ہے کہ جمہوریت ہماری سیاست ہے. جمہوریت میں ڈیموکریٹ آ جاتے ہیں, اسلام میں مذہب پرست بھی آتے ہیں, لیکن پاکستان پیپلز پارٹی کے پلیٹ فارم سے کبھی بھی کسی فرقہ واریت کی بات کو ہوا نہیں دی گئی, کسی کو سپورٹ نہیں کیا گیا کہ یہ وہ فرقہ اچھا ہے, یہ فرقہ اچھا نہیں ہے. ہاں میں اگری کرتا ہوں اندرابی صاحب کی گفتگو سے کہ پاکستان میں تقسیم در تقسیم کا عمل جاری ہے. اس کی بنیادی وجہ یہ ہے کہ پاکستان پیپلز پارٹی کی مقبولیت اور پاکستان پیپلز پارٹی کی جو اکثریت ہے ووٹوں کی, جو مسلسل دیکھ لیں آپ 1970 سے لے کے اب تک, وہ کسی طرح کم نہیں ہوئی ہے, جو ان کی پریشانی کا باعث بنی رہتی ہے. اور وہ اسی طرح ہی وہ جو 650 سال پہلے کا حکمرانی کے دور تھا اسے واپس لانا چاہتے ہیں. وہ چاہتے ہیں کہ ہر گلی محلے میں ایک ان کا چودھری ہو, ہر گلی کے باہر روڈ پر ان کا دوسرا چودھری ہو, اور کسی شخص کو زبان کھولنے کی اجازت نہ ہو. پاکستان پیپلز پارٹی مہر پاکستان پیپلز پارٹی 22 جماعت ہے, جس کے دور میں آج پاکستان کی تاریخ کا سنہرا دور ہے یہ, جس میں کوئی مذہبی قیدی نہیں ہے, کوئی سیاسی قیدی نہیں ہے. ہاں مجرموں کو گرفتار کیا جاتا ہے, ہر دور میں کیا جاتا ہے, ہر حکومت کرتی ہے, تمام ممالک میں کیا جاتا ہے, لیکن پاکستان پیپلز پارٹی بھی یہ اس بات کو اچھی طرح سمجھتی ہے کہ کچھ طاقت ہے مختلف پلیٹ فارمز کے نام سے پاکستان کی تقسیم در تقسیم پر تلی ہوئی ہیں, اور وہ کن کے عزائم پورے کر رہے ہیں یہ وہ بہتر جانتے ہیں. میں کوئی بات کہوں گا تو بہت بڑا پتنگڑ بن جائے گا, لیکن میں یہ بات جانتا ہوں, میں سمجھتا ہوں, زندگی کے 50 سال اس دشت میں گزارے ہیں, تو میں یہ سمجھتا ہوں کہ وہ شخص جنہیں کبھی عوام کی طرف سے پذیرائی نہیں ملی, وہ عوام کو تقسیم کرنے کی سازشیں جاری رکھیں گے. آج بھی کر رہے ہیں, کل بھی کر رہے تھے اور کل بھی کرتے رہیں گے. رہا راجہ پرویز اشرف کی بات, راجہ پرویز اشرف ایک کارکن آدمی ہے, ایک کارکن کی سطح سے پاکستان کی تاریخ کا پہلا واقعہ ہے کہ حکمران طبقات سے نہیں ایک عام طبقے سے ایک شخص وزیر اعظم پاکستان بنے. یہ پاکستان کی اس سے بڑی اور کیا دلیل ہو سکتی ہے کہ پاکستان کی عوام, پاکستان پیپلز پارٹی اور پاکستان کی اتحادی جماعتیں یہ چاہتی ہیں کہ معاشرہ تقسیم نہ ہو اور معاشرہ وفاق کی شکل میں, معاشرہ ایک قوم کی شکل میں, معاشرہ ایک ملکی کہتے ہیں یکجہتی کی شکل میں قائم رہے. ہم نے کوشش کی ہے اور یہ کوشش ہم جاری رکھیں گے. اسی کوشش میں یاد ہوگا آپ کو کہ ذوالفقار علی بھٹو شہید کر دیے گئے. ان کا سب سے بڑا جرم یہی تھا کہ انہوں نے یہ تقسیم کرنے والوں کے خلاف آواز اٹھائی تھی. انہوں نے ان لوگوں کے خلاف جو جاگیردار تھے, جو یہ سمجھتے تھے کہ یہ ٹکڑا میرا ہے, وہ فلاں کا ہے, وہ فلاں کا ہے, ان ٹکڑوں کو ختم کر کے ایک یکجہتی میں لائے تھے, ایک فیڈریشن میں لائے تھے, ایک وفاق میں لائے تھے. اور پاکستان پیپلز پارٹی کو یہ بھی اعزاز حاصل ہے کہ 1973 کے آئین کو انہوں نے اسلامی آئین بنایا اور کسی بھی فرقے کو اس کی اجازت نہیں دی کہ اس میں کسی کو ڈومینیشن دیں گے. اور اس کی پورے اسلامی نظریاتی کونسل بھی موجود ہے پاکستان میں
جی,
اور وہ بھی اس بات پہ گواہ ہوگی کہ پاکستان پیپلز پارٹی نے کوئی ایسا قانون پاس نہیں کیا جو کسی فرقے کو, کسی طبقے کو, کسی مخصوص معاشرے کے گروپ کو سپورٹ کرتا ہو. ہم اس بات پہ ایمان رکھتے ہیں کہ پاکستان کے غریب عوام اس ملک کے ملک کے مالک ہیں, اور ان کی یکجہتی, ان کی بہتری, ان کی فلاح میں ہی پاکستان کی سلامتی ہے. اور پاکستان, اور یہ جو عبدالعابی صاحب نے بات کی غیر ملکی دھمکیوں کی, معافی چاہتا ہوں
جی,
پاکستان کے ساتھ یہ کئی بار ہوا ہے, لیکن ایک حد ہوتی ہے چیز کی
جی.
الٹیمیٹلی آپ نے دیکھا کہ پاکستان کی سپریم ادارے پارلیمنٹ نے وہ سارا معاملہ اپنے ہاتھ میں لے کر فیصلہ دے دیا کہ جو, اور ایک واضح طور پہ چارٹر بنا کے دے دیا گورنمنٹ کو کہ اس پر عمل کرنا ہے. اور اسی لیے ابھی تک ان کی نیٹو سپلائی نہیں کھلی, ٹیک شدہ باتیں. آج امریکہ باتیں کر رہا ہے کہ جی وہ معافی ہوگی, ایسی ہوگی, سیولین معافی ہوگی, ملٹری معافی نہیں ہوگی. یہ ساری باتیں کس بات کی دلیل ہیں؟ یہ اس بات کی دلیل ہیں کہ پاکستان کا سپریم ادارہ پارلیمنٹ جو ہے وہ یکجہتی ہے, اس میں پاکستان کی سلامتی کے لیے اور پاکستان کی عزت و وقار کے لیے یکجہتی موجود ہے. और एक प्लेटफॉर्म पे इकट्ठे, और पाकिस्तान पीपल्स पार्टी की इस दौर में, पाकिस्तान पीपल्स पार्टी की, पाकिस्तान की कौम 18 करोड़ अवाम कई बार एक प्लेटफॉर्म पे इकट्ठे हुए हैं, मुजाहरा मौजूद है, तारीख मौजूद है, आप भी बड़े समझदार हैं, बड़े मालूमाती हवाले से आपके पास भी बेपना अवेयरनेस है, तो मैं नहीं समझता कि पाकिस्तान पीपल्स पार्टी पे कोई इल्ज़ाम लगा सके। हाँ, वो हजरात जिन्हें कभी इक्तदार नसीब नहीं हुआ
जी,
जिन्होंने पाकिस्तान बनने से पहले जमातें बनाई थी, लेकिन आज तक वो सहारों से एक दो वजारतें तो ले सके, लेकिन कुल्लों में इक्तदार इसलिए नहीं मिला कि अवाम उनके साथ नहीं थे, अवाम सिर्फ और सिर्फ उसके साथ थे जो अवाम की बात करता है, अवाम के दुख में शरीक होता है, अवाम के दर्द को महसूस करता है। और पाकिस्तान पीपल्स पार्टी के कारकुन तो मजदूरों के साथ चलता है, मेहनत कशों के साथ होता है, मजलूम का साथ देता है। आज जो कुछ पंजाब में हो रहा है, आजकल जो कुछ दूसरी मकाम पर हो रहा है, उसकी बुनियादी वजह ये नहीं है कि पाकिस्तान पीपल्स पार्टी के सुरवार है, उसकी बुनियादी वजह यही है कि वो लोग जो कभी इकतदार में नहीं आए, कभी आए थे एक बार, एक कहते हैं डिक्टेटर के कहने पे गलती से मुंतखब हो गए थे, दोबारा नसीब नहीं हुआ उन्हें मुंतखब होना, फिर उसमें अवाम का कोई कसूर नहीं है, पाकिस्तान पीपल्स पार्टी का कोई कसूर नहीं है। पाकिस्तान पीपल्स पार्टी तो पूरे पार्लियामेंट को साथ लेकर चल रही है
जी, बहुत बहुत शुक्रिया।
पाकिस्तान पीपल्स पार्टी की कोशिश है कि अक्रॉस द टेबल जितनी भी जमातें उनसे बातचीत की जाए, और अभी भी हाल ही में भी कई मकामात पर कई मामलात में कहते इक्तदार से बाहर जमातें, पार्लियामेंट से बाहर जमातों से डायलॉग किए गए, बातें की गई, मुलाकातें की गई, सिर्फ इसलिए की गई कि पाकिस्तान की सलामती और पाकिस्तान की यकजहती को कुछ जख न पहुँचे। और मैं यकीन से कह सकता हूँ कि पाकिस्तान में अगर जमहूरियत के समर को इस्तेकाम के साथ जारी रखा गया तो बहुत सारे मसाइल को अवाम काबू में ले आएंगे और तरक्की की मंजिल की एक अमल को जारी तो रहने दें। हमारे साथ तो बदकिस्मती ये हुई है कि हमें कभी किसी सिस्टम को चलने नहीं दिया हमने
जी,
हमेशा हम 10 साल बाद ब्रेक दे देते हैं, 8 साल बाद ब्रेक दे देते हैं, तोड़ के कोई और आ जाता है और कहता है जी मैं मामू, भाई नहीं इस तरह नहीं। अब आज से बड़ी जिम्मेदारी है, उनको आइन से इस्तना हासिल है, हम कहते हैं वो एक एक पूरा पूरा तबका है वो नहीं मानता, वो शख्स जो पाकिस्तान की तारीख में भारी अक्सरियत से वोट लेकर जीत कर आया, चोर दरवाजे से नहीं आया, मुंतखब होकर आया, पार्लिमानी सदर है, अपने सारे इख्तियारात उसने पार्लिमान के हवाले कर दिए, आइन को एक नई शक्ल दे दी, पाकिस्तान पीपल्स पार्टी ने वो कारनामे अंजाम दिए हैं जो जो रास्ते में रोकने की कोशिश की जाती है
जी, रिज़वी साहब
आप उन्हें गिनती करें, उनको उनको सेबोटाज किया गया
जी
4 साल में
जी, हम आपकी तरफ आएंगे रिज़वी साहब दोबारा,
उनको सेबोटाज किया गया
जी जी, आपसे हमारी गुफ्तगू रिज़वी साहब से हमारी जारी रहेगी। इस वक्त हमारा राबता टेलीफोन लाइन पर के जरिए बरकरार हुआ है पाकिस्तान के एक सीनियर कालम नवीस और तजिया निगार ओरिया मकबूल जान साहब से। मकबूल जान साहब अस्सलाम वालेकुम।
वालेकुम सलाम रहमतुल्लाह।
जनाब पाकिस्तान में वजीर आजम की तब्दीली से अवाम को कितनी राहत मिली है?
मेरा ख्याल है अवाम को कुछ भी नहीं मिला और ना आइंदा मिलेगा। मैं अभी बातें सुन रहा था
जी,
कि इस वक्त पाकिस्तान में कोई सियासी कैदी नहीं है
जी,
कैदियों के बाद अब छूट खत्म हो गई, अब मिसिंग पर्सन होते हैं, अब लापता अफराद होते हैं, अब वो लोग होते हैं कि जिनके लोग इस्लामाबाद के अंदर डेरा डाल के बैठे होते हैं कि हमारे बच्चे कहाँ चले गए, जिनके लोग ये कहते हैं कि बताओ हमें मिला तो दो कहाँ है। अब तो ये सूरत हाल आ गई हुई है कि अब हुकूमत की सूरत हाल ये हो गई है कि उनको इतना भी नहीं पता कि लोग उठाए जा रहे हैं, कहाँ जा रहे हैं, किस जगह जा रहे हैं। मैं चूंकि 24 साल मैंने बलूचिस्तान में गुजारे हैं, बलूचिस्तान ने एक पहला दौर देखा था इंतहाई जिल्लत और रसवाई का दौर, जब अताउल्लाह मेंगल की गवर्नमेंट पाकिस्तान पीपल्स पार्टी के जमाने में तोड़ी गई थी और उसके बाद 4 साल तक फौजी ऑपरेशन हुआ था और 6,000 से ज्यादा बलोच थे वो मारे गए थे, वो जख्म इतने शदीद थे जिसका आप तसव्वुर नहीं कर सकते। आप आज तक लोग उन जख्मों को लेकर बैठे होते हैं। असद अताउल्लाह मेंगल का बेटा जो था वो दलाई कैंप के अंदर मारा गया था और उसकी लाश उसको नहीं दी गई थी, आज भी मिसिंग पर्सन है, आज भी यही सूरत हाल है, अवाम को कोई रिलीफ नहीं है। देखिए मसला सारा जो होता है जमहूरियत का अजीब गरीब एक मजाक है कि हम कॉर्पोरेट कल्चर में पार्टी फंडिंग से हम मूंगफली के फॉर्म में जिमी कार्टर को इलेक्ट करते हैं और कहते हैं कि ये हमने एक अवाम का नुमाइंदा इलेक्ट कर दिया और काम वो सारे के सारे सरमायेदारों के करता है, काम सारे के सारे कॉर्पोरेट कल्चर के करता है। हम एक ओबामा को इलेक्ट कर लेते हैं, हम कहते हैं बड़ा गरीब आदमी है, बुश को इलेक्ट कर देते हैं आम सा आदमी है, लेकिन होता क्या है कि जब यूनिकॉल ये कहती है कि हमारा एग्रीमेंट रिजेक्ट हो गया और हमला क्यों नहीं करते हो, तो वो जाके अफगानिस्तान पे हमला कर देता है, उसके बाद جب وہ کہتے ہیں کہ جناب عراق میں حملہ کر تیل کے ذخائر ہیں وہاں ہمارے معاملات ہیں وہاں پر حملہ کرو, کوئی نہیں پوچھتا کہ 300,000 بندے اپنے مروا لو, کوئی نہیں پوچھتا کہ اپنے بچوں کو جھونک دو ویتنام کی جنگ میں. یہ جی وہ غریب مذاق بنا دیا گیا ہوا ہے, ایک ایک فیس آپ لا کے کھڑا کر دیتے ہیں اور اس کے بعد کہتے ہیں کہ نہیں یہ تو عوام کا چہرہ ہے, تم میں سے ہم نے الیکٹ کیا ہے اور تم بھگتو اس کو. اب یہ عجیب و غریب مذاق بن چکا ہے, پبلک میں کوئی ریلیف نہیں ہے. کیا پبلک کی لوڈ شیڈنگ ختم ہو گئی؟ کیا پبلک کی بے روزگاری ختم ہو گئی؟ کیا پبلک کے آنسو ختم ہو گئے؟ کیا پبلک کی زندگی کے اندر کوئی راحت آئی؟ نتھنگ. اور بلیم ہمیشہ دے دیا جاتا ہے کہ کچھ طاقتیں ایسی ہیں جو کرتی ہیں. تم حکومت میں ہو, حکومت کا کام کیا ہوتا ہے ان طاقتوں کو کنٹرول کرنا؟ آپ تو ان طاقتوں کے ساتھ ہو, آپ تو کراچی میں ان کے طاقتوں کے ساتھ ہو, آپ فرنٹیئر میں ان طاقتوں کے ساتھ ہو, باقی جو مولانا فضل الرحمان ہیں آپ کے ساتھ ہیں, ایم کے ایم آپ کے ساتھ ہے, باقی آپ ان کو پاپولرلی الیکٹڈ لیڈر ہم سمجھتے ہیں, پاپولرلی الیکٹڈ لیڈر ہیں. لیکن مسئلہ سارا یہ ہے کہ آپ صرف یہ بتاؤ کہ پبلک کو کیا ریلیف ملی کسی جگہ پر.
جی بہت بہت شکریہ, بہت بہت شکریہ. رضوی صاحب کیا کہیں گے آپ, کن مسائل کا ذکر کیا ہے ہمارے مقبولجان صاحب نے؟
بتاتا یہ ہوں کہ ہم نے 70,00,000 افراد, 70,00,000 خواتین کو, 70,00,000, بڑی ذمہ داری سے کہہ رہا ہوں, اور یہ جان صاحب نے تو انٹرنیشنل سینیریو سنا کے مجھے یہ بتایا کہ ہم نے کوئی ریلیف نہیں دیا. ہم نے 1.5 لاکھ سے زائد سرکاری ملازمین جو کانٹریکٹ پہ تھے, ڈیلی ویجز پہ تھے, جن کے سر پہ تلوار لٹکی رہتی تھی کہ کب فارغ کر دیے جائیں گے, ریگولر کر دیے. ہم نے 22 سرکاری اداروں میں مالکانہ حقوق کے شیئر دے دیے, جس میں او جی ڈی سی, ہیوی میکینیکل کمپلیکس, کاملا, اس طرح کے 22 ادارے ہیں, ان کا ذکر نہیں کیا انہوں نے. پھر اس کے بعد وہی یہ سارے پروگرام میں 70,00,000 عورتوں کے ساتھ, پھر اس کے بعد ان عورتوں میں کو ہیلتھ کارڈ دیا ہے کہ جائیں اپنا علاج کروا سکیں, پھر انہوں نے عورتوں کو انشورنس کارڈ دیا ہے کہ وہ کہتے اگر کوئی عورت مر جائے تو ان کے بچوں کو, ورثہ کو اس کا معاوضہ ملے گا. وہ کوئی پریمیم نہیں ادا کر رہی, پریمیم ادا کر رہا ہے انکم, بے نظیر انکم سپورٹ پروگرام, پھر حق, وسیلہ حق پروگرام, وسیلہ روزگار پروگرام. پھر ہم نے اس ملک میں کیا کچھ نہیں دیا, ہم نے شناخت دی ہے. یہ اوریا جان صاحب کو نہیں سمجھ آئی کہ ایک خطہ ایک زمانے سے چیخ رہا تھا اپنے حق کے لیے کہ ہمیں ہمارا نام دو. کیا ہمارا نام تم نے ڈبلیو ایف پی رکھا ہوا ہے؟ ہم نے خیبر پختونخوا کا نام دیا. کہتے جی شمالی علاقہ جات, ہم نے کہا لیجیے ناب گلگت بلتستان نام ہوگا آپ کا. اس طرح میں گنتی کرنے آؤں گا, میں بھی میرے 18ویں 19ویں ترمیم متفقہ طور پہ منظور کرائی. کس کے لیے کرائی؟ تاکہ اس نظام کو استحکام دیا جا سکے. یہ اس کے علاوہ بے شمار معاملات ہیں, بلوچوں کو 5,000 اساتذہ کو ملازمت دی گئی فیڈرل گورنمنٹ کے اکاؤنٹ میں کہ ہم تنخواہ ادا کریں گے, پچھلے سال 2 سال پورے ہو گئے, سال اور بڑھا دیا گیا. اس طرح وہاں پر فوج کو ہٹانے کے لیے وہاں پر جو لوکل فورس بنائی گئی لیوی یا ایف سی, اس میں 10,000 افراد کو ملازمتیں دی گئیں, اور اس میں بھی اس میں 10ویں کی شرط ختم کر کے 8ویں جماعت کر دی گئی. وہ کبھی کوئی ذکر نہیں کرتا. اس وقت آغاز حقوق بلوچستان کے تحت جو پروجیکٹ چل رہے ہیں اس کا کوئی ذکر نہیں کرے گا. یہ ذکر کرے گا کہ وہاں بے چینی ہے, بے چینی ہے چند بلوچی لیڈروں میں ہے. ان بلوچی لیڈروں کو کہاں سے ٹیلی فون آتے ہیں, کہاں سے وسائل آتے ہیں, کہاں سے پیسے آتے ہیں؟ یہ بھی اوریا جان صاحب بتائیں تھا کہ ہم نے تو کر دیا جو کچھ کرنا تھا, ہم تو بڑے نالائق لوگ ہیں, لیکن یہ بھی تو بتائیں کہ ان کو وہاں سے غاروں میں بیٹھ کے, جنگلوں میں بیٹھ کے کہاں سے وسائل آ رہے ہیں, کہاں سے پیسے آ رہے ہیں, کہاں سے رابطے ہو رہے ہیں ان کے؟ برادر عزیز بہت ساری باتیں ہیں, جو گورنمنٹ نے کیا اسے تو تسلیم کرو.
جی اچھا رضوی صاحب, آپ لاپتہ افراد کے بارے میں کیا کہیں گے؟
ملازمین کی سروسز کی اس بجٹ میں نکالی ہیں
جی,
اس سے پہلے پورے 4 سال میں 80% کے قریب تنخواہیں بڑھائی ہیں, ایک دفعہ ڈبل کی, 50% بڑھائیں, ایک دفعہ 20% بڑھائیں, ایک دفعہ 10% بڑھائیں, اب پھر 20% بڑھا دی ہیں. آپ کہتے ہیں کیا ریلیف ملا؟ ریلیف اور کس طرح ریلیف دیتے ہیں بھائی؟
لاپتہ افراد کے بارے میں
کسان کو
کیا پیش رفت ہوئی ہے؟
400 روپے سے لے کے 1,500.
جی
1,150, ہم 950 من پہ اس کی گندم کو لے گئے
جی.
ہم نے اس کو کہتے کھاد کی سبسڈی دی ہے, ہم نے 1,000,000,000 روپے کی بجلی کی سبسڈی دی ہے, کسی کو کوئی بات نہیں نظر آتی. ویتنام, اوباما اور کہتے ہیں جمی کارٹر کا یہاں پہ کیا تعلق ہے؟ یہاں تو ہم اپنے ملک کی بات کر رہے ہیں کہ ہمارے ملک میں پاکستان پیپلز پارٹی کی اکثریت وہ نمائندے ہیں جو عوام سے تعلق رکھتے ہیں، براہ راست عوام سے تعلق رکھتے ہیں. یہ ملتان میں ابھی چند دن پہلے جب جس دن کہتے ہیں یوسف رضا گیلانی کے خلاف فیصلہ آیا، وہ شخص جس کا اپنا مکان تک نہیں ہے وہ منتخب ہوا، بھاری اکثریت سے کامیاب ہوا. وہ عوام کی حمایت تھی، عوام کے دکھ درد ان کو نہیں پتا تھا کہ ہمارے دکھ درد دیں گے، اس کو ووٹ کیوں دیں. اس کے باوجود ہم نے 10-11-12 کہتے ہیں ضمنی انتخابات میں 10 جیتے ہیں، جو صوبائی حکومتوں میں
جی،
جو پنجاب میں تھے، جو فیڈرل گورنمنٹ نہیں چلا رہی تھی، گورنمنٹ پنجاب گورنمنٹ چلا رہی تھی، ہم وہاں پہ ہم نے جیتے ہیں. عوام کی محبت تھی، عوام کا اعتماد تھا، تب ملے. دانشور کبھی ٹیبلوں پہ بیٹھ کے ہمارے خلاف لمبی تقریر کر دیں گے، لیکن پاکستان کا ذکر اس میں بعد میں آئے گا، اس سے پہلے امریکہ کا ذکر آ جائے گا، فلانے کا ذکر آ جائے گا، اس کا ذکر آ جائے گا کہ انہوں نے یہ کیا جی، وہ انہوں نے ایسا. وہ کارپوریٹ کا، کارپوریٹ سیاست دنیا میں، پاکستان میں عوام کی سیاست بھی ہوتی ہے، کارپوریٹ سیاست بھی ہوتی ہے، پاکستان میں مذہبی سیاست بھی ہوتی ہے، پاکستان میں فرقہ وارانہ سیاست بھی ہوتی ہے، پاکستان میں برادری کی سیاست بھی ہوتی ہے، اس کا ذکر نہیں کیا جاتا
جی.
آپ پاکستان، میں نے ابھی پہلے سے پہلے کہا، انہوں نے کہا جی میں سن رہا تھا، انہوں نے کبھی ذکر نہیں کیا کہ 70 لاکھ عورتوں کو 1000 روپیہ مہینہ دیا جا رہا ہے، اس میں بڑھوتری کی جا رہی ہے، 70 ارب روپیہ کر دیا گیا اس کی رقم کو بڑھا کے، جس کو انٹرنیشنل طور پر یونائٹڈ نیشن سے لے کے دنیا کی سب سے سارے جو بہت ترقی یافتہ ممالک ہیں انہوں نے کہا کہ اس سے اچھا پروگرام پاکستان دنیا میں کہیں نہیں ہے. کبھی تعریف نہیں کریں گے اس کی، کبھی یہ نہیں کہیں گے کہ پاکستان پیپلز پارٹی گورنمنٹ نے، عوامی گورنمنٹ نے، اس کی اتحادی گورنمنٹ نے 22 محکموں میں سے اپنے شیئر، 1 اربوں روپے کے شیئر وہ کہتے کارکنوں میں تقسیم کر کے انہیں ملازم نہیں شراکت دار بنا لیا. کمال ہے، ظلم کی انتہا ہے کہ وہ گفتگو کہیں بھی نہیں کسی کی حمایت کرنے کو تیار ہے. یار آپ لوگ، آپ صرف ایک بات ہی جانتے ہیں کہ کہتے ہیں بجلی کا بحران، کہ پنجاب کو 4 سال ہو گئے حکومت میں، کیا پنجاب کا حق نہیں بنتا تھا کہ وہ بھی کہتے بجلی بناتا؟ کے پی کی نے تو کہتے اپنے پیسے رکھے ہیں، وہ کام کر رہے ہیں اس کے اوپر، سندھ کام کر رہا ہے تھر کے اوپر، انہوں نے کون سا پروجیکٹ لگایا؟ آپ بولیے جان صاحب، آپ 24 سال بعد آئے. مسنگ پرسن میں مانتا ہوں، مسنگ پرسن میں سارے کے سارے کہتے وہ نہیں ہے انوسنٹ، ممکن ہے اس میں بہت شمار ایسے بھی ہوں جنہوں نے جرم کیے ہوں جو اس قابل نہ ہو کہ آپ کو بتایا جا سکیں، کیونکہ اس لیے کہ کوئی بچہ یہ نہیں بتاتا، کوئی بندہ یہ نہیں بتاتا میں غلط کام کر رہا ہوں، اور کسی کو کوئی شوق نہیں ہے کسی آدمی کو ایسے اٹھا لینا. اب عدالتوں نے کہا ہے، عدلیہ آزاد ہے، عدلیہ نے کہا ہے پیش کرو، اور کئی لوگ پیش کر دیے گئے، جو باقی ہیں وہ بھی پیش ہو جائیں گے. پانی کا دودھ کا دودھ اور پانی کا پانی ہو جائے گا، اور پتہ لگ جائے گا کس نے بھیجے ہیں، کسی کا کوئی فرق نہیں پڑے گا.
جی جی،
یہ باتیں بتانے والی ہیں بھائی.
جی جی،
اور ایک ایک پکچر کی ایک سائڈ دکھاتے ہیں، دونوں سائڈیں نہیں دکھاتے.
جی، اور
یہ خدا کافی کرے،
آپ لائن پر آئیں جناب.
میں آج آپ کو بتانا چاہتا ہوں کہ برادر عزیز، پاکستان میں انشاءاللہ عزیز، یہ بے ہاتھ کنگن کو آرسی کیا، اور 4-6 مہینے میں انتخابات کا شیڈول اعلان ہو جائے گا، 6-7 مہینے جی. لگیں گے. مارچ میں تو انتخابات تھے، وہ نہیں ہونے ہیں، فروری مارچ میں، اس سے پہلے شیڈول آ جائے گا، نگران حکومت آ جائے گی، سب کا سب دودھ کا دودھ پانی ہو جائے گا، اور میدان لگے گا، سب دیکھیں گے کون جیتتا کون ہارتا ہے، کیونکہ عوام کو اعتماد ہونا چاہیے. پاکستان میں واحد خاندان ہے بھٹو خاندان، واحد پارٹی ہے پاکستان پیپلز پارٹی جس پر عوام اعتماد کرتے ہیں.
بہت بہت شکریہ.
اور کہاں سے لے کے گرگٹ کی گھاٹیوں سے لے کر گوادر کے پانیوں تک.
جی شکریہ رضوی صاحب. اور یا صاحب، آپ لائن پر ہیں جناب؟
جی میں لائن پہ ہوں. جی
جی، رضوی صاحب کی شکایت آپ نے سنی؟
جی میں نے شکایت
تصویر کا صرف ایک ہی رخ پیش کیا جاتا ہے.
دیکھیں میری بات سنیں، مسئلہ سارا یہ ہے کہ اعداد و شمار، میں خود چونکہ بیوروکریٹس کی زندگی گزاری ہے تو مجھے پتا ہے اعداد و شمار بڑے کمال کی چیز ہوتے ہیں، اور اعداد و شمار بڑے کمال سے پیش کیے جاتے ہیں. کیا مجھے کوئی ایک شخص بتا سکتا ہے کہ ان کا کوئی ایک لیڈر بلوچستان کے اندر ٹریول کر سکتا ہو، جا سکتا ہو، آزادی سے گھوم سکتا ہو؟ کوئی فرقہ وار اسٹیٹ کی ریسپانسبلٹی دو ہوتی ہیں، سب سے پہلے نمبر ایک ہوتی ہے لا اینڈ آرڈر، اور نمبر دوسری ہوتی ہے انصاف. لوگ اپنا کاروبار بھی خود کر لیتے ہیں، اپنی ڈوٹی بھی خود کما لیتے ہیں، اپنے مریضوں کو بھی خود دے لیتے ہیں، اپنے یتیموں کو بھی پال لیتے ہیں. معاملہ سارا یہ ہے کہ یہ دونوں چیزیں آپ نے لوگوں کے سر سے چھین لی ہوئی ہیں. آپ کا معاملہ یہ ہے کہ آپ کھڑے ہو کے کہتے ہیں کہ عدالت پیش کرے گی، कभी जिंदगी में किसी ने ये देखा था कि एक आदमी मुजरम है और उस मुजरम को आप मुकम्मल तौर पर गायब कर दें और उसके बाद कहें कि नहीं वो तो यकीनन कुछ होंगे। ओ भाई अगर मुजरम है तो अदालत के सामने लाओ, कटहरे में लाओ, मुजरम है, बताओ लोगों को कि ये मुजरम है, उसके ऊपर दिन दहाड़े मुकदमा चलाओ और बताओ कि इसने ये जुल्म किया था कि लोग उससे नफरत भी करें। अब तो लोग आपसे नफरत करते हैं कि ये सूरत हाल पैदा होगी। दूसरी बात मैं आपको अर्ज करूं कि बिजली का बहरान एक बुनियादी चीज है। 70,000 अरब रुपए की बात उन्होंने की, काश ये 70,000 अरब रुपए आप बिजली के ऊपर खर्च किया होता तो आप हैरान होते हैं कि लोगों की जिंदगी अजियत से बाहर निकली होती। सर्कुलर डेट निकाला होता तो लोगों की जिंदगी अजियत से बाहर होती, कारखाने चलते, लोग बेरोजगार ना होते। एक कारखाना जब चलता है तो 1,00,000 आदमी जब मजदूर वहां से तनख्वाह लेके आता है तो उसके साथ साथ वो 1,00,000 चीनी की किलो भी खरीदता है, वो घी भी खरीदता है, उसके साथ वो अपने बच्चों की चीजें भी खरीदता है, वो आटा भी खरीदता है, उसके साथ वो बाकी दुकानदार भी उसका रिस्क कमाते हैं। वो एक सर्कुलर पहिया चलता है उसकी एनर्जी के अंदर। अब कहना कि फ्लांग प्रोविंस नहीं कर रहा, फ्लांग प्रोविंस नहीं कर रहा, फ्लांग, ओ भाई 3-3.5 साल के अंदर आपने जिस लेवल पे सर्कुलर डेट को लेके गए हैं और जिस और सबको पता है कि कौन ले कैसे लेके हैं और किस तरह है, कोई विल नहीं है। रात को जागे घर में कोई एक पाकिस्तान के अंदर, मैं आपको बताऊं ये इसकी बात करें इंतखाबात की, पाकिस्तान के अंदर एक सूरतहाल ऐसी बन गई हुई है, एक जजीरे बन गए हुए लोगों के जो चंद 15-16 हजार के हैं। मुझे पानी नहीं मिलता, मैं जाके को फोन करता हूँ टैंकर आ जाता है, दूसरा जो है वो अपना 500 रुपए दे के टैंकर ले लेता है। मुझे बिजली नहीं मिलती, मैं वो लगा लेता हूँ यूपीएस लगा लेता हूँ, दूसरा जो है वो जनरेटर लगा लेता है। मेरे बच्चे को इलाज चाहिए, मैं जाके अपना वहां जाके खड़ा होके ना अपना प्राइवेट हॉस्पिटल से इलाज करा लेता हूँ। आम आदमी अपनी लाश उठाता है सरकारी अस्पताल से। मुझे मेरे बेटे को तालीम चाहिए, मुझे एक सरकार बेहतरीन स्कूल खोला हुआ है खुर्शीद कसूरी की बीवी ने, फुराने ने, बीकाना उसे, मैं वहां करता हूँ। आम आदमी के स्कूल में बच्चा जाए ना जाए कोई फर्क नहीं पड़ता। अवाम से ये लोग कट चुके हुए हैं, अवाम से ये सूरत हाल ऐसी हो गई है। 19% तक रेशो आई है कसूर के जिमनी इलेक्शन के अंदर, इस तरह लोग डिसोसिएट हो गए हैं। ये वो फ्रांस के रेवोल्यूशन की वो सूरत हाल होती है कि जब पब्लिक उठती है तो वो ये नहीं देखती कि नजरिया क्या है, वो ये नहीं देखती कि क्या नारा चल रहा है, वो सिर्फ ये देखती है कि मेरा दुख क्या है। किसी की पटवारी ने जमीन कब्जा की होती है, किसी को एसएचओ ने मारा होता है, किसी का बेटा लापता अफसरात में गया होता है, किसी की जिंदगी की उजेरन की हुई होती है, वो सारे अपना अपना दुख और अपना अपना गुस्सा लेके उठते हैं। 77 के अंदर मुझे याद है लाहौर और चंद शहरों के अंदर एक दफा पीली बिल्डिंग के अंदर से फायर हुआ था, लोगों ने जाके बंदे जो ऊपर से उठा के नीचे मारे थे। अब सूरत हाल यह है कि केपीके के अंदर, पंजाब के अंदर छोटे छोटे शहरों कमालिया में, पूरे वाला में लोगों ने किसी पार्टी का दफ्तर नहीं छोड़ा, नजदीक इंसाफ का, नून लीग का, पीपल्स पार्टी का, आग लगा दी उनको। उनका नहीं चाहेंगे ये लोग, इन्होंने जमहूरियत के पहिए को यूं वापस भेजा है कि लोगों का इत्माद उठ गया हुआ है। कभी जाके लोगों के नफ्स तो जाके देखें, कभी जाके लोगों का ये सिंधी इंतखाबात के एक मैं खुद चूंकि एक ऐसी कैफियत में रहा हूं कि जहां मुझे पता है, मैं रिटर्निंग अफसर के तौर पर कराता हूं, मुझे पता है इंतखाबात कैसे टेम्पर होते हैं, किस तरह नतीजे लिए जाते हैं जमीनी इंतखाबात की सूरत में। लोगों को जाके देखें, पब्लिक की जाकर, मैं आपको बताऊं यूसर उसरा गिलानी के मामले के अंदर अगर उस वक्त पीपल्स पार्टी 4 लोग भी सड़क पर ला सकती तो ले आती, नहीं ला सकते थे उस वक्त। इस हद तक नफरत बढ़ी हुई थी सड़कों के ऊपर, इस हद तक लोग घरों को आग लगा रहे थे, इस हद तक लोग जो थे चौराहों पे निकले हुए थे। खामोशी से इन्होंने राजा प्रदर्शन को लिया है, बड़ी ये वो दास्तान है जो इनको सोचना चाहिए। अगर ये चले गए, मैं समझता हूँ कि पीपल्स पार्टी को रहना चाहिए और इनको सोच के काम करना चाहिए, क्योंकि ये चलेगा तो जिल्लत आमेज अमरियत आएगी और उससे ज्यादा बुरी होगी।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया औरिया साहब। अंदराबी साहब, जनाब जिन मसाइल का जिक्र किया है औरिया मकबूल जान साहब ने, जिसकी तरफ इशारा किया है, इसमें आपके ख्याल में पीपल्स पार्टी का हिस्सा कितना है?
जी इसमें देखिए एक एक सीधा साधा जवाब, एक जिसमें बहुत कोई बहुत ज्यादा आपको तहकीक नहीं करनी है, वो ये है कि जो लोग 1947 से इख्तदार में रहे हैं और जो मुख्तदर टोले हैं पाकिस्तान के, वो सब इसमें शरीक हैं। यानी मसाइल जब पैदा होंगे तो उन्हीं से जवाब लिया जाएगा जो मुख्तदर हैं, जिनके पास इख्तदार, जिनके पास पावर है। तो ये सब लोग उसके यानी इन सब लोगों से जवाब लिया जाएगा। यहाँ एक दानिश्वर हुआ करते थे लंदन में, उन्होंने एक किताब लिखी थी 1971 के साने के बाद
जी।
तो उन्होंने ये लिखा था कि पाकिस्तान की सारी सियासी जो टोले हैं वो चाहे सेक्युलर हूं या मुल्ला हूं, जो मजहबी सियासत करते हैं या सेक्युलर सियासत करते हैं, वो उनका कहना था कि इन सबों को बहिर अरब में धकेल देना चाहिए, इससे कि ये सब लोग मुल्क के तकसीम के जिम्मेदार हैं, वो चीज जो अगर किसी और मुल्क में हो तो वहां आग लग जाएगी, यानी मुल्क का टूट जाना। तो उनका कहना था कि ये सब लोग उसके जिम्मेदार हैं। तो मेरा जवाब यही होगा कि पाकिस्तान के मसाइल के जिम्मेदार वहां के मुक्तदर टोले हैं, और उनमें मजहबी टोले भी बिल्कुल शरीक हैं, बल्कि उनकी जो सियासत है वो पाकिस्तान के लिए बहुत ही मुजिर है। और मैं आपसे ये कह रहा हूं कि अभी जो ओरिया मकबूल जान जो जिसका जिक्र कर रहे थे जमहूरियत का, तो ये एक सोच बनने जा रही है पाकिस्तान में कि जमहूरियत जो है एक गेम ऑफ मनी है, एक पैसे का मामला है। लेकिन मैं आपसे ये कहना चाहता हूँ यहाँ पे कि ओबामा और वेस्ट का जिक्र जो है वो उसमें जमहूरियत का ये एक पहलू है कि उसके पीछे बहुत ज़्यादा फंडिंग होती है और कॉरपोरेट हाउसेस उसके पीछे होते हैं, लेकिन ये अपनी जगह एक हकीकत है जिसका हमें एतराफ़ करना चाहिए कि यहाँ अकाउंटेबिलिटी भी उतनी ही ज़्यादा है, यहाँ अवाम के हकूक काफ़ी हद तक महफूज हैं, जो कि पाकिस्तान और दूसरी जगहों पे नहीं है। तो लिहाजा हमें जमहूरियत को इस तरह से ब्रश असाइड बिल्कुल डिसमिस नहीं करना चाहिए। मेरी ये गुजारिश है कि पाकिस्तान में जब तक कोई इनकलाबी तहरीक और उसके जो अहम इंग्रेडिएंट्स में लीडरशिप, एक प्रॉपर आइडियोलॉजी, एक प्रॉपर स्ट्रेटजिक फ्रेमवर्क, जब तक ये चीज़ें पाकिस्तान में पहले दस्तियाब न हों, वहाँ पे इनकलाब की बात कबल वक्त है। वहाँ तो ये अच्छा है कि जो निज़ाम जमहूरी है उसको बेहतर किया जाए और उससे देखा जाए कि किस तरह से अवाम के मसाइल हल हों, लेकिन अल्टीमेटली जिस निज़ाम के लिए हर जगह लोग इस वक्त तलाश कर रहे हैं और जद्दोजहद कर रहे हैं, और हमने अरब दुनिया में भी देखा, लोग घरों में अल्लाह की इबादत करते हैं, वो मुसलमान हैं, वो चाहते हैं कि उनका इज्तिमाई निज़ाम भी इस्लाम और मुसलमान ही हो। तो उसके लिए जो मिसाल इस दौर जदीद में कायम हुई है वो ईरान के इस्लामी इनकलाब ने की है। तो जब तक पाकिस्तान में उस तरह की सोच और उस तरह की लीडरशिप ना बने, तब तक उसका हुसूल नामुमकिन है।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया,
जरूरी है कि
बहुत बहुत शुक्रिया अंद्राबी साहब। हमारा वक्त खत्म हुआ चाहता है और नाजरीन प्रोग्राम के बारे में हमें आपकी राय का भी इंतजार रहेगा। हमारा ईमेल एड्रेस है andaz_jahan@sahartv.ir, और इसी के साथ हम आपसे इजाजत चाहते हैं। खुदा हाफिज।